आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आज त क्रिस्चियनहरूको क्रिसमस, उनीहरू आफ्नो प्रभुको जन्मदिन मनाउँदै हिँडेका हुन्। जाउँ हामी पनि हेरौँ।
सुनाउनायो सबैलाई खाँचो छ, त्यसैले आएका को जन्म हो पापो मोल तिरि दिन हामी जस्ता पापी गाउँको त्यो सानो गोठमा यीशु क्रिस्टको जन्म हो पापो मोल तिरि दिन हामी जस्ता पापी गो चढ्नु
Come on.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टी अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी पुरानो नियमको पहिलो राजा 5 र 6 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। 5 अध्यायमा सुलेमान स्वर्गका राजा हिरामसँग मित्रता राख्दछन्। पहिलो राजा 5 अध्यायको 1 पदमा भनिएको छ, सोलोमन आफ्ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन् भनी जब टुरुसको राजा हिरामले सुने, तब उनले सुलेमान कहाँ राजदूतहरू पठाए, किनभने उनी सधैं दाउदसँग मित्रभावमा बसेका थिए। मित्र, जुन कुरा स्वर्गका राजा गरिरहेका छन् सो तिनी नयाँ राजा भएकोले गरिरहेका छैनन्, तर दाउद राजाको लागि आदर र श्रद्धाको कारण 2-4 पदमा भनिएको छ, सुलेमानले हिरामका यो खबर पठाए, तपाईंलाई थाहा छ कि मेरा पिता दाउदको विरूद्धमा चारैतिरबाट लड़ाईहरू भएकोले परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टा मुनि नपारुन्जेल परमप्रभु उहाँका परमेश्वरको नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नु भएन। तर अब परमप्रभु मेरा परमेश्वरले मलाई चारैतिर विश्राम दिनुभएको छ र मेरा विरोधी अथवा विपत्ति छैन। मित्र, केवल परमेश्वर मात्र शान्ति दिन सक्नुहुन्छ, चाहे यो विश्व शान्ति होस् या मानव हृदयमा शान्ति। परमेश्वरले मात्र आज शान्ति र विश्राम दिन सक्नुहुन्छ, जुन मानव हृदयलाई अति नै आवश्यक छ। त्यही नै कारण जब हाम्रा प्रभुलाई तिनीहरूले राजाको रूपमा इन्कार गरे, अस्वीकार गरे, तब उहाँले आफ्नो व्यक्तिगत व्यक्ति विशेष निमन्त्रणा पठाइसक्नुभयो वा पठाउन सक्नुभयो। मती 11:28 पदमा, हे परिश्रम गर्ने हो र बोझले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई आराम दिनेछु, विश्राम दिनेछु। खाली ख्रिष्टले मात्र त्यस किसिमको आराम र शान्ति दिन सक्नुहुन्छ। अहिले परमेश्वरले सुलेमानलाई युद्धबाट शान्ति आराम दिनुभएको छ। हरेक जग्गामा शान्ति थियो। 5 पदमा भनिएको छ, 5 पदमा, यसकारण मेरो पिता दाउदलाई परमप्रभुले भन्नुभए बमोजिम परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर बनाउने मैले निश्चय गरेको छु। परमेश्वरले दाउदलाई यसो भन्नुभएको थियो, तेरो छोरो जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्नेछु त्यसैले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ। यद्यपि परमप्रभुको भवन बनाउने निर्णय दाउदबाट नै उत्पन्न भए तापनि तिनी युद्धको मानिस भएकोले गर्दा यो निर्माण गर्न अनुमति दिएन। अमित्र, तर यो कुरा याद राखौं कि सुलेमानद्वारा निर्मित परमेश्वरको मन्दिर शास्त्रमा कहिले पनि परमेश्वर बास गर्नुहुने भवनको रूपमा विचार गरिएको छैन। दोस्रो इतिहासको पुस्तकमा मन्दिरको समर्पणमा सुलेमानले स्पष्ट पारे कि परमेश्वर त्यस स्थानमा बस्नुहुन्न। दोस्रो इतिहास 6:18 पदले भन्छ, त के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र स्वर्गीय अर्थात उच्च स्वर्गीय तपाईँको निम्ति सानो छ भने मैले निर्माण गरेको यो भवन तपाईँको निम्ति कति सानो छ। यदि तपाई सोच्नुहुन्छ कि मन्दिर त्यस कारणले बनाइएको थियो किनभने त्यसमा परमेश्वर बास गर्नुहुन्छ, तब तपाई सबै विषयको चुकाउनु भएको छ। यो मानिसको निम्ति परमेश्वर काम बलिदानद्वारा नजिक आउने र उहाँ कहाँ पुग्ने बाटो हो। अहिले मन्दिरको धारणा वा संकल्पनाको विचार गर्नुहोस्, त्यसपछि यसको निर्माण, बनावट र स्वरूपको विचार गर्नुहोस्। मन्दिरको निर्माण पहिले दाउदको मनमा थियो, यद्यपि परमेश्वरले उसलाई यो निर्माण गर्न अनुमति नदिनु भए तापनि। पहिलो इतिहास 28 अध्याय 1-3 पदले हामीलाई यो कथाको एक अंश बताउँछ। दाउदले यरूशलेममा इसरायलका सबै भारदार कुलमाथिका अफिसर, राजाका सेवामा लाग्ने दलदलका माथिका हजार र सयका फौजहरू माथिका अफिसरहरू, राजा र तिनका छोराहरूका सबै सम्पत्तिका गाई गोरूहरूका जिम्मामा भएको अफिसरहरू, नपुसकहरू समेत वीर वीर पुरूषहरू र सबै योग्य योग्य मानिसहरूलाई भेला गरे। तब खड़ा भएर दाउद राजाले भने, हे मेरो दाज्यूभाइ र प्रजा हो, मेरो कुरा सुन। परमप्रभुको करारको सन्दुकको निम्ति एउटा विश्राम स्थान, एउटा भवन, हाम्रा परमेश्वरको खुट्टाको पौदानको काम दिनलाई बनाउनको निम्ति मेरो मनमा विचार गरेका थिए। मैले त्यो निर्माण गर्नलाई तयार पनि गरे, तर परमेश्वरले मलाई यसो भन्नुभयो, मेरो नाउँको सम्मानको निम्ति तैले भवन बनाउने छैनस्, किनभने त लड़ाई गर्ने मानिस होस् र तैले रक्तपात गरेको छस। अमित्र, मन्दिर परमेश्वरको निम्ति वासस्थान थिएन, यो उहाँको चरण पीठ हो। मन्दिर बनाउने संकल्प र इच्छा दाउदको थियो, मन्दिरको ढाँचा दाउदलाई दिइएको थियो, सुलेमानलाई होइन। पहिलो इतिहास 28 अध्यायको 19 पदले हामीलाई भन्छ, दाउदले भने, यी सबै परमप्रभुकै हातले बनाएका नक्सा हुन्, मेरो काम चाहिँ यही नक्साका सम्पूर्ण ससाना कामको हेरेर विचार गर्नु हो। अर्को शब्दमा दाउदलाई मन्दिरको नक्सा रूपरेखा दिइएको थियो, यद्यपि परमेश्वरले उसलाई यो बनाउन अनुमति नदिनु भए तापनि दाउदले यो रूपरेखा वा नक्सा सुलेमानलाई दिए। पहिलो इतिहास 28 अध्याय 10-12 पदले भन्दछ, यसैले याद राख, परमप्रभुले आफ्नो वासस्थानको निम्ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्नु भएको छ, दृढ हौ र त्यो पूरा गर। दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान र त्यसका घर भण्डार, कौशिका कोठाहरू र भित्री चोकहरू प्रायश्चित गर्ने पवित्र स्थानको नक्सा दिए। तिनले परमप्रभुको भवनका चोकहरूका नक्साहरू सबै जो तिनले विचार गरेका थिए, त्यसका चारैपट्टिका कोठाहरू, परमप्रभुको भवनका भण्डारहरूका निम्ति र पवित्र भेटी राख्ने भण्डारको निम्ति, अनि दाउदले सरसामानहरूको पनि भेला गरेका थिए। पहिलो इतिहास 29 अध्यायको 2 पदले भन्छ, मेरो बलले भ्याएसम्म मैले मेरा परमेश्वरको भवनको निम्ति सुनको कामको निम्ति सुन, चाँदीको कामको निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम, काठको निम्ति काठ र जडन गर्न सुलेमानी पत्थर र अरू मणिहरू, बुटेदार कामको निम्ति पत्थरहरू र सबै किसिमको दामी दामी ढुङ्गा तयार पारिसकेको छु। मन्दिरको धारणा वा संकल्पना दाउदको मनमा थियो, सुलेमानले खालि यसको निर्माणको कार्यान्वित गरे। अहिले दाउदले सबै सरसामान तयार पारिदिइसकेपछि सुलेमानले सोरको राजा हिरामसँग निर्माणको निम्ति सल्लाह र देवदार काठको माग गर्दछन्। 8-9 पदमा भनिएको छ, उनले सुलेमानलाई यो समाचार पठाए, तपाईँले पठाउनु भएको समाचार मैले पाए, देवदारू र सल्लाहका काठको विषयमा तपाईँले माग्नु भए बमोजिम म सबै जुटाइदिनेछु, मेरा मानिसहरूले लेमनानबाट समुन्द्रसम्म मोडाहरू झार्नेछन् र ती बाँधेर तपाईँले तोक्नु भएको ठाउँमा बगाई पठाउन लाउनेछु, म त्यहाँ ती खोल्न लाउनेछु र तपाईँले ती लैजान सक्नुहुनेछ, अनि मेरा राजकीय घरानाको निम्ति तपाईँले खानेकुरा जुटाइदिएर तपाईँले मेरो इच्छा पूरा गरिदिनुहोस्। मित्र, सुलेमानले स्वरबाट मात्र कामदारी मगाएनन्, तर त्यसको अतिरिक्त सुलेमानले ठूलो संख्यामा इसरायलीहरूलाई पनि रोजगारमा लिए। 13-14 पदमा भनिएको छ, सुलेमान राजाले सारा इसरायलबाट 30,000 बेगार काम गर्ने मानिसहरू जम्मा गरे, तिनले तिनीहरूलाई प्रत्येक महिना 10,000 गरी पालै पालो लेबनानमा पठाउँथे र यसरी मानिसहरू एक महिना लेबनानमा र 2 महिना घरमा बस्थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्मावाल अदोनीराम थिए। मित्र, यो महान काम थियो। सुलेमानले मन्दिर निर्माण गरिसकेपछि उसले निरन्तर अरू चीजहरूको निर्माण गरे। तिनीसँग विशाल बिल्डिङ योजना थियो, भवन योजना थियो, जुनले गर्दा उसले आफ्ना मानिसहरूबाट धेरै कर लिन्थे। पहिलो राजा 6 अध्यायले हामीलाई मन्दिरको वास्तविक निर्माणतिर ल्याउँदछ। तपाईँले यो देख्नुहुनेछ कि यो मन्दिर भेट हुने पाल वा पवित्र वासस्थान भन्दा 2 दबर ठूलो थियो। यो बहुमूल्य रत्न मणि र पत्थरहरूले जडिएको मन्दिर थियो। भेट हुने पाल वा पवित्र वासस्थानको सरलता गुम भयो र हामी देख्नेछौ त्यहाँ आत्मिक अवनति वा ह्रास भएको देखिनेछ। पहिलो राजा 6 अध्याय 1-2 पदमा भनिएको छ, इसरायलहरू मिश्रबाट निस्केर आएका 480 वर्षमा सोलेमानले इसरायलहरूमाथि राज्य गरेको चौथो वर्षको जीव अर्थात दोस्रो महिनामा तिनले परमप्रभुको मन्दिर बनाउन शुरू गरे। परमप्रभुको निम्ति सोलेमान राजाले बनाएको मन्दिरको लम्बाई 60 हात, चौडाई 20 हात र उच्चाई 30 हात थियो। अनि 3-7 पदमा भनिएको छ, मन्दिरको मुख्य सभाकक्षको सामुको दलान मन्दिरको चौडाईभरि फैलिएको थियो, अर्थात 20 हात चौडा थियो। मन्दिरको अघिल्तिर त्यो 10 हातसम्म निस्केको थियो। तिनले मन्दिरको छाना मुनिका साङ्गुरा झ्यालहरू बनाए। मुख्य सभाकक्ष र भित्री पवित्र वासस्थानको विपरीत तिनको भवनमा चारैपट्टि भित्तासँगै गाँसेका कोठाहरू बनाए। सबैभन्दा मुनिका तलाको चौडाई 5 हात थियो, बीचका तलाको चौडाई 6 हात र तेस्रो तलाको चाहिँ 7 हात थियो। तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाउन् भनी पालीहरू बनाए। मन्दिर बनाउँदा ढुङ्गाको खानीमै तयार गरिएका टुक्राहरू मात्र प्रयोग गरिए। घन वा छिनु वा कुनै किसिमका फलामका औजारको आवाज पनि मन्दिर निर्माण गर्ने ठाउँमा सुनिएन। मित्र, आकारको हिसाबमा यो मन्दिर उजाड स्थानको भेट हुने पाल वा पवित्र वासस्थान भन्दा ठूलो थियो। 30,000 इसरायलीहरूलाई निर्माण कार्यमा लगाइएको थियो। साथै त्यहाँ 150,000 अरू कामदारीहरू थिए र त्यस भवनको निर्माणमा 3300 जनालाई रेखदेख गर्ने काममा नै ओभरसियरहरू वा त्यसको रेखदेख गर्नेहरूको लागि प्रयोग गरियो। मन्दिर निर्माण 7.5 वर्षमा पूरा भयो। मन्दिर पत्थरले बनाइएको थियो र मन्दिर निर्माण अवधिमा ह्याम्मरको कुनै आवाज पनि सुनिँदैनथ्यो। त्यस मन्दिर निर्माणको खर्च करिब 50,00,000 डलर भएथ्यो। यो बहुमूल्य मणि वा पत्थरको बाकास जस्तो थियो। त्यहाँ त्यसमा दुई खामाहरू थिए जुन अति नै प्रभावित थियो। पछिबाट हामी देख्नेछौ कि तिनीहरूको अर्थ के हो। मैले यी विवरणहरू तुलनात्मक तवरमा उल्लेख गरेको छु। मन्दिर भेट हुने पाल वा भेट हुने पालको तुलनामा घटिया थियो। केवल स्वाभाविक गुणमा मात्र होइन तर त्यसमा पनि जुनले मन्दिरको विशेषता हुँदछ। सबभन्दा पहिले यो धेरै अंशले बनेको थियो। भेट हुने पालको सरलता गुम भएको थियो। नयाँ नियममा मन्दिरको उपेक्षा व्यवस्था गरिएको छ र भेट हुने पाल वा पवित्र वासस्थान वा तम्बु पनि भनिन्छ। त्यसको रूपको धेरै प्रयोग गरिएको छ। किनभने मन्दिर धेरै अंशले बनिएको थियो र जटिल भएथ्यो। यससँग हाम्रो निम्ति लागू छ वा पाठ छ। हामी त्यस्तो दिनमा रहेका छौं। परमेश्वरको वचनमा भन्दा बरु विधिहरूमा नियमहरूमा जोड़ दिइन्दछ। अनि अर्को कुरा म तपाईँको ध्यान आकर्षण यस कुरामा गर्न चाहन्छु। सुलेमानले साँगुरो आँखी झ्यालहरू बनाए। भेट हुने पाल वा पवित्र वासस्थानमा झ्यालहरू थिएन। अहिले सुलेमानले बनाएको त्यो आँखी झ्यालबाट धेरै प्रकाश आउँदैनथ्यो, तर त्यहाँबाट केही कम प्रकाश आउँथ्यो। मानिसहरू कति पनि ईश्वरीय प्रकाशमाथि आश्रित भइरहेका थिएनन्, जस्तो कि तिनीहरूले भेट हुने पालमा वा पवित्र वासस्थान ईश्वरीय प्रकाशमाथि भर परेका थिए। तिनीहरू प्राकृतिक ज्योतिमा आश्रित भए जुन बाहिरबाट आउँदथ्यो। अनि न्यूनताको तेस्रो संकेत दियो हो कि करूपहरू भद्राक्षको रूखबाट बनाइएको थियो। तिनीहरू 10 हात अग्लो थियो, अति नै आकर्षक थियो, तर तिनीहरू कति पनि ठोस सुनले बनिएको थिएन। चौथो कुरा के म तपाईँको ध्यान आकर्षण गर्न चाहन्छु भने मन्दिर भेट हुने पाल वा पवित्र वासस्थान भन्दा धेरै बहुमूल्य सुन, मणि, हेरा, पत्थरहरूले जडिएको थियो र यससँग धेरै कर्मकाण्ड, संस्कार र धर्मविधि, धार्मिक कृत्य जोड़िएका थिए। अनि यो मन्दिरलाई नबुकदनेश्वरले ध्वंस गरेका थिए। त्यसपछि यरुबाबेलले पुनः यो मन्दिरको निर्माण गरे, फेरि त्यो पनि विध्वंस गरियो। त्यसपछि त्यहाँ हेरोदले पुनः मन्दिर बनायो जुन ख्रिष्टको दिनसम्म स्थित थियो वा रहेको थियो। यो मन्दिरले वास्तवमा प्रभु येशु ख्रिष्टको औल्याएको थियो। युहना 2:19 पदमा प्रभु येशुले भन्नुभयो, यस मन्दिरलाई भत्काइदेऊ र म त्यो 3 दिनमा खड़ा गर्नेछु। उहाँ हेरोदले बनाएको मन्दिरको बारेमा बोलिरहनु भएको थिएन, तर उहाँ आफ्नो शरीरको बारेमा कुरा गरिरहनु भएको थियो। अनि युहना 2:20-21 पदमा भनिएको छ, यसकारण यहुदीहरूले भने, यो मन्दिर 46 वर्षमा बनाइयो र के तपाई त्यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ? तर उहाँले त आफ्नो शरीरको मन्दिरको विषयमा भन्नुभएको थियो। मन्दिरलाई ख्रिष्टको शरीरसँग समीकरण गरिएको छ। यो अध्याय विशेष गरी भवन निर्माण विवरणको रेकर्ड गरिएकोले गर्दा मैले यसको त्यति धेरै उद्धृत गरेको छुइन, तर तपाईले यसको पढ्न अति नै चाखलाग्दो पाउनुहुनेछ। जब तपाई यो मन्दिरको शानदारको, त्यसको वैभवको, त्यसको ऐश्वर्यको पढ्नुहुन्छ, यो कुराको मनमा राख्नुहोस् कि यो दाऊदको दिमागमा र हृदयमा सोचेका थिए। तिनी परमेश्वरको करारको सन्दुकलाई राख्न उचित स्थान चाहन्थे अनि स्थायी स्थान चाहन्थे, अनि निश्चय नै परमेश्वरको निम्ति रहने वा बास गर्ने स्थान वा भवनको लागि कुनै विचार थिएन। उसले भनेका थिए कि यो उहाँको लागि खाली चरण पीठ मात्र थियो। यसको उद्देश्य बलिदानद्वारा परमेश्वर कहाँ पुग्ने बाटोको प्रदान गर्नु थियो। प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
पापी को उदय दंडलाई श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।